وصدق رسوله النبي الكريم ونحن على ذلك لمن الشاهدين والشاكرين بزرگ اور دینی بھائیو مبارک سرزمین کی پوری کارگزاری آپ حضرات کی خدمت میں سنائی ہے اس کے بعد اس سفر میں ایک دوسری جگہ پر بھی حاضری کا موقع ملا وہاں پر بھی ہماری بہت ساری دینی یادگار موجود ہے بلکہ یوں کہنا چاہیے کہ پوری دنیا میں سب سے زیادہ برکت والی چیزیں اگر ایک جگہ پر موجود ہے تو وہ ترکی ملک ہے اور اس کا استنبول شہر ہے جتنی مبارک چیزیں اس شہر کے اندر موجود ہیں اتنی مبارک چیزیں دنیا کے کسی اور شہر میں موجود نہیں ہیں خود ہمارے آقا تاجدار مدینہ حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی بہت ساری آپ کی طرف منسوب مبارک چیزیں وہاں پر موجود ہیں اس کے علاوہ صحابہ کرام رضوان اللہ تعالی علیہ اجمعین کی طرف منسوب بہت ساری چیزیں وہاں پر موجود ہیں یہ سب مبارک چیزیں استنبول شہر میں ایک بہت بڑا میوزیم ہے جس کو توپ کاپی میوزیم کہا جاتا ہے توپ کاپی سرائی اس میں یہ تمام برکتی چیزیں الحمدللہ موجود ہیں اس سفر سے پہلے سن 2008 میں بھی میرا وہاں کا سفر ہوا تھا یہ ترکی کا ہمارا دوسرا سفر تھا اس سفر کے اندر ایک چیز زیادہ ہوئی کہ استنبول شہر سے تقریباً ہوائی جہاز میں ایروپلین میں 1.5 گھنٹہ 1.5 آور کا سفر کرنے کے بعد ایک عرفا نام کا علاقہ ہے حران شہر ہے وہاں پر حضرت ابراہیم علیہ الصلات والسلام کے پیدا ہونے کی جگہ ہے اسی طرح یہ بھی ہے کہ جہاں حضرت ابراہیم علیہ السلام کو آگ میں ڈالا گیا تھا کہا جاتا ہے کہ وہ جگہ بھی وہاں پر موجود ہے اسی طرح اللہ تعالیٰ کے ایک نبی حضرت ایوب علیہ الصلوۃ والسلام ان کی قبر اور اللہ کے نبی حضرت یسع علیہ الصلوۃ والسلام ان کی قبر اور حضرت ایوب علیہ الصلوۃ والسلام کی بیوی جو حضرت یوسف علیہ السلام کی بیٹی ہوتی ہے ان کی قبر اور قرآن مجید کے اندر ایک پانی کے چشمے کا ذکر ہوا ہے کہ حضرت ایوب علیہ الصلوۃ والسلام جب بیمار ہوئے تو اللہ تعالیٰ نے پانی کا ایک چشمہ چالو کر دیا ہے، قدرتی زمین میں سے پانی نکلنا شروع ہو گیا۔ یہ سب چیزیں بھی آج کے ترکی کے اندر بتلائی جاتی ہے۔ تو بہت دنوں سے تمنا تھی کہ وہ سب چیزیں بھی دیکھنی چاہیے۔ الحمدللہ 18, 19, 20, 21 جون 2014 میں ہم ترکی میں رہے اور یہ تمام چیزوں کی الحمدللہ زیارت نصیب ہوئی۔ اس سفر کی جو 3 مجلسیں باقی ہے، آج اور آئندہ کل اور پرسو، میں کوشش کرتا ہوں کہ یہ 3 دن کے اندر اس کی کارگزاری آپ کے سامنے بیان کروں۔ استنبول شہر کے بارے میں حدیث پاک میں کچھ خاص خاص باتیں آئی ہے۔ یہ استنبول تو اس کا نیا نام ہے، لیٹسٹ نیم از دا استنبول، بٹ بیفور استنبول ہز نیم از قسطنطنیہ۔ استنبول نام بننے سے پہلے اس کا نام تھا قسطنطنیہ، یہ اس کا عربی نام ہے، اور یہ نام اس کا حدیث پاک میں بھی آیا ہے، جس کو انگلش میں کانسٹنٹینوپول کہا جاتا ہے۔ حدیث میں 2 جگہ کے اوپر اس شہر کے بارے میں خاص خاص باتیں آتی ہے۔ پہلی حدیث ہے، حضرت نبی کریم صلی اللہ علیہ وسلم ایک دن دوپہر کے وقت میں، آفٹرنون ٹائم میں، اپنی ایک دودھ کی رشتہ دار عورت، دودھ ریلیشن عورت، حضرت ام حرام بنت ملحان رضی اللہ تعالی عنہا کے گھر پر آرام فرما رہے تھے۔ دیکھو، 3 قسم کی سگائی ہوتی ہے، 3 قسم کی ریلیشن شپ ہوتی ہے۔ ایک تو ہماری جو فیملی ہے، ابا کی فیملی، فادر کی فیملی، دادا دادی، چاچا چاچی، اور ایک ماں کی طرف کی فیملی ہوتی ہے، نانا نانی، ماما مامی وغیرہ۔ یہ نسبی رشتہ کہتے ہیں قرآن کی زبان میں، باپ کی فیملی، ماں کی فیملی، اس کو قرآن کے اندر نسب کی رشتہ داری کہا گیا ہے۔ ایک دوسری ریلیشن شپ ہے، سگائی ہے، جس کو سسرال کی رشتہ داری کہتے ہیں، جس فیملی میں آدمی کی شادی ہو، میرج ہو، سسرال کی رشتہ داری۔ یہ دونوں رشتہ داری اللہ نے قرآن میں ایک آیت میں بیان فرمائی، فرمایا کہ ہو الذی خلق من الماء بشرا فجعله نسبا وصهرا۔ اللہ تعالی ارشاد فرماتے ہیں، ہو الذی خلق من الماء بشرا، اللہ تعالی وہ ہے جس نے انسان کو ایک پانی سے پیدا فرمایا، فجعله نسبا وصهرا، اور انسان کو 2 سگائی والا بنایا، 2 رشتہ داری والا بنایا، 2 قسم کی ریلیشن شپ والا بنایا۔ एक है फैमिली, बाप की, मां की, दादा की, नाना की, और दूसरी चीज है ससुराल, कि ये मेरे ससुरा है, ये मेरी सासू है, ये मेरी बीवी का भाई है, ये मेरी सैयोरा की बहन है, ये ससुराल की रिश्तेदारी है। इसीलिए बहुत सी जगह के ऊपर ससुराल की रिश्तेदारी को जन्नत नगर कहते हैं, पता नहीं यहां कहते हैं कि नहीं, हमारे यहां तो बहुत से लोग कहते हैं, पूछे कि कहां गए, तो सासरी में गए हो तो कहते हैं जन्नत नगर में गए हैं। इसीलिए कि जन्नत के बारे में कुरान हदीस में आता है कि वहां कोई गम, टेंशन, उलझन नहीं होगा। तो बिल्कुल यही हाल होता है आदमी का ससुराल के अंदर भी, कि कोई गम नहीं, कोई टेंशन नहीं, मौज मजे से जिंदगी गुजारो। इसे लोग उसको जन्नत नगरी भी कहते हैं। और एक तीसरी सगाई है, वो भी समझो, वो है दूध की रिश्तेदारी, अरबी में उसको रदाअत कहते हैं। हदीस में भी आया, कुरान के अंदर भी आया। और दूध की रिश्तेदारी रदाअत का मीनिंग ये होता है कि किसी औरत का तुमने बचपन में दूध पिया, अड़ी साल की उम्र से पहले, बिफोर टू एंड हाफ ईयर एज, अड़ी बरस की उम्र से पहले किसी औरत का तुमने दूध पिया, तो वो औरत तुम्हारी दूध मां बन गई। जैसे सग्गी मां होती है, ऐसे दूध मां होती है। हमारे आका हजरत मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने भी जब हुजूर बेबी थे, बच्चे थे, तो हजरत हलीमा रदी अल्लाहु ताला अन्हा का दूध पिया है। हजरत आमिना हुजूर की सग्गी मां है, और हजरत हलीमा हुजूर की दूध मां है। और दूध की वजह से भी रिश्तेदारी बनती है, सगाई बनती है, दूध रिलेशनशिप बनती है, उसको रदात कहते हैं। और हदीस में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, قال رسول الله صلى الله عليه وسلم يحرم من الرضاء كما يحرم من النسب او كما قال عليه الصلاه والسلام। फैमिली में, खानदान में बहुत सारी औरतें हमारे लिए हराम है, हम उनसे शादी नहीं कर सकते, जैसे कि मां है, फोई है, खाला है, बहन है, दादी है, नानी है, ये हमारी वो औरतें हैं जो हराम हैं, हम उनसे शादी नहीं कर सकते क्योंकि ये हमारी फैमिली की है। तो सेम टू सेम बिल्कुल ऐसा दूध की रिश्तेदारी के अंदर भी औरतें हराम हो जाती है। किसी औरत से हमने दूध पिया तो वो हमारी मां हो गई, शादी नहीं कर सकते। उसकी बहन हमारी दूध खाला कहलाएगी, उससे शादी नहीं कर सकते। ये रिश्तेदारी दूध में भी चलती है। तो हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की एक दूध की सगी करीब की, नजदीक की औरत ये है हजरत उम्मे हर्राम बिन्त मिलहान रदी अल्लाहु ताला अन्हा। हुजूर उनके घर आराम फरमा रहे थे, बिल्कुल मीठी नींद में थे। और ये बात याद रखो कि नबी का जो ख्वाब होता है, ड्रीम ऑफ द प्रॉफेट, नबी का जो सपना होता है, जो ख्वाब नबी देखते हैं, वो ख्वाब नबी का बिल्कुल 100% सच्चा होता है। हमारी तरह नहीं कि हमारा सपना, हमारा ख्वाब अल्लाह जाने कैसा होता है, لیکن نبی کا جو ڈریم ہوتا ہے، جو خواب ہوتا ہے، جو سپنے نبی دیکھتے ہیں، وہ بھی بالکل سچے ہوتے ہیں. تو اللہ کے نبی صلی اللہ علیہ وسلم میٹھی نیند کے اندر ہے، اور نیند میں سے حضور اٹھ گئے اور ہنسنے لگے. تو حضرت ام حرام رضی اللہ تعالی عنہا نے پوچھا کہ حضور آپ کیوں ہنس رہے ہیں؟ تو نبی کریم صلی اللہ علیہ وسلم نے جواب دیا کہ ابھی میں نے خواب دیکھا، اور اس خواب میں، ڈریم میں، سپنے میں، میں نے یہ دیکھا کہ میری امت کی ایک جماعت ہے، بہت بڑی جماعت، اور وہ پانی کے اوپر تیر کر کے، سوئمنگ کر کے، وہ اللہ کے دین کے لیے جا رہے ہیں، دین کی محنت کے واسطے. اور عربستان کے اندر پانی کے اوپر اسٹیمر میں، بوٹ میں بیٹھ کے سفر کرنا ایک دم نئی بات تھی، لیٹسٹ بات تھی. تو کہا میں نے اپنی امت کی ایک جماعت کو خواب میں دیکھا کہ جو ایک اسٹیمر میں بیٹھ کر، پانی کے اوپر، بوٹ میں سوئمنگ کر کے، تیر کر کے، وہ اللہ کے دین کی محنت کے لیے جا رہے ہیں. اس لیے مجھے خوشی ہوئی. تو وہ عورتیں کتنی عجیب عورتیں تھیں. حضرت ام حرام رضی اللہ تعالی عنہ کہتی ہے حضور آپ میرے لیے دعا کر دو کہ میں بھی اس جماعت میں شامل ہو جاؤں، اللہ مجھے اس جماعت میں شامل کر دے. تو نبی کریم صلی اللہ علیہ وسلم نے دعا فرما دی، اور حضور کی دعا ان کے لیے قبول ہو گئی. خلافت راشدہ کے زمانے میں قبرص کے علاقے کے اندر جو صحابہ کی پہلی جماعت گئی، وہ پانی کے اندر بوٹ میں، اسٹیمروں میں، کشتی میں، اوڑیوں میں بیٹھ کر کے گئی، اور اس میں حضرت ام حرام رضی اللہ تعالی عنہا بھی گئی اپنے شوہر کے ساتھ، اور وہیں ان کا انتقال ہوا. پھر حضور سو گئے، اور تھوڑی دیر کے بعد حضور پھر نیند میں سے اٹھے، اور پھر نبی کریم صلی اللہ علیہ وسلم ہنسنے لگے، خوش ہونے لگے. تو حضرت ام حرام رضی اللہ تعالی عنہا پوچھتی ہے کہ حضور آپ کیوں ہنس رہے ہیں؟ کون سی خوشی کی بات ہے؟ تو حضرت ام حرام رضی اللہ تعالی عنہا نے جب سوال کیا تو حضرت نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا کہ میں نے اپنی امت کی ایک جماعت دیکھی جو قسطنطنیہ جائے گی، کانسٹنٹینوپول جائے گی، یعنی استنبول جائے گی، اور وہاں جا کر کے اللہ کا دین وہ لوگ پہنچائیں گے. میں نے اس جماعت کو دیکھا. تو حضرت ام حرام رضی اللہ تعالی عنہا کہنے لگی حضور آپ میرے لیے دعا کر دو کہ میں اس جماعت میں بھی ہو جاؤں. کیسی ان کی چاہتیں ہوتی تھی. تو نبی کریم صلی اللہ علیہ وسلم تھوڑی دیر چپ رہے، اور اس کے بعد ارشاد فرمایا کہ نہیں، تمہاری دعا تو میں نے پہلی جماعت میں کر دی، یہ دوسری جماعت کے اندر تمہارے لیے میں دعا نہیں کروں گا، اس میں تم نہیں جاؤ ہوگی. تو اندازہ لگاؤ کہ کانسٹنٹینوپول یعنی آج کا استنبول جانے والی جو جماعت تھی، اس کو خواب میں خود نبی کریم صلی اللہ علیہ وسلم نے دیکھا سچے خواب کے اندر، اور حضور اس پر بہت خوش ہوئے، اور آپ صلی اللہ علیہ وسلم نیند میں سے اٹھ کر کے مسکرانے لگے. ایک دوسری حدیث آتی ہے قسطنطنیہ کانسٹنٹینوپول کے بارے میں، یعنی آج کے استنبول کے بارے میں. وہ حدیث یہ ہے کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ تم ضرور ضرور یقیناً تم لوگ कुस्तुनतुनिया, कॉन्स्टेंटिनोपोल यानी आज का इस्तांबुल, उसको तुम लोग फतह करोगे, जीत लोगे। और फिर आगे इरशाद फरमाया कि वो जमात बहुत अच्छी जमात होगी और उस जमात के जो अमीर साहब होंगे वो अमीर भी बहुत अच्छे अमीर होंगे जो कॉन्स्टेंटिनोपोल कुस्तुनतुनिया जाएंगे। ये बात खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई कि जो जमात वहां जाएगी कॉन्स्टेंटिनोपोल इस्तांबुल, वो जमात बहुत अच्छी जमात होगी और उसके जो अमीर होंगे वो अमीर साहब भी बहुत अच्छे अमीर होंगे। ये दो हदीसें मिलती है इसी कुस्तुनतुनिया के बारे में, इस्तांबुल के बारे में। तो बाज़ाहिर बात है कि हर एक सहाबी की ये चाहत कि हम वहां जाएं, क्योंकि हुजूर ने इरशाद फरमाया था। तो खिलाफत राशिदा के 30 साल के अंदर तो सहाबा की कोई जमात वहां जा नहीं सकी, क्योंकि ये एशिया से बिल्कुल आगे जहां यूरोप शुरू होता है। इस्तांबुल दुनिया का ऐसा शहर है कि आधा एशिया है और आधा यूरोप है। हाफ सिटी यूरोप में है और हाफ सिटी उसकी एशिया के अंदर है। बिल्कुल बीच के अंदर एक छोटा सा दरिया है और उस पर ब्रिज है, आधा शहर इधर आधा शहर इधर। हजरत अमीर माविया रदी अल्लाह ताला अन्हो जब मुसलमानों के अमीर थे, खलीफा थे, तो उन्होंने सबसे पहली जमात भेजी इस्तांबुल की तरफ और उस जमात के अंदर अपने बेटे यजीद इब्ने माविया को अमीर बनाया कि जाओ बेटा। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया है कि जो जमात वहां जाएगी वो बेहतरीन जमात होगी और उसके अमीर साहब भी बहुत अच्छे अमीर होंगे। इसलिए हजरत यजीद को हजरत अमीर माविया रदी अल्लाह ताला उन्होंने एक बड़ी जमात लेकर के भेजा। अब ये जमात जब मदीने मुनव्वरा से रवाना होने लगी, ये जमात जब खलीफा की तरफ से जाने लगी, तो एक बूढ़े सहाबी, बहुत बुढ़े थे, उनकी एज 80 ईयर की थी, 80 बरस की उनकी उम्र थी, और वो सहाबी थे हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हु। ये वो खुश नसीब सहाबी है हजरत अबू अय्यूब कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जब हिजरत करके मदीना गए हैं तो मदीना में पहले 6 महीने 6 मंथ हजरत अबू अय्यूब के घर पर मेहमान रहे हैं। ये वो खुश नसीब सहाबी है कि जब हुजूर मदीना में दाखिल हुए, जिस दिन मदीना तशरीफ ले गए, तो पूरे मदीना के लोग घर से बाहर निकल आए, मर्द औरत बच्चे सब आ गए और सब लाइन में खड़े हो गए। और मदीना का एक एक आदमी कहता है हुजूर आप हमारे घर मेहमान, हुजूर आप हमारे घर, हुजूर आप हमारे घर। और मदीना की छोटी छोटी लड़कियां गीत गा रही है, सॉन्ग गा रही है, कहती है ताला अल बदरु अलैना, ताला अल बदरु अलैना मिन सनियातिल वदाई, वजब शुक्र अलैना मा दा लिल्लाहि दाई, अय्युहल मबऊसु फीना जीत बिल अम्रिल मुताई। आज हुजूर जो मदीना तशरीफ ला रहे हैं तो ऐसा लगता है कि 14वीं रात का चांद मदीना में आ गया। सनीयतुल विदा मदीना में एंटर होने का, दाखिल होने का दरवाजा था اور وہی مدینہ سے نکلنے کی بھی جگہ تھی، ایگزٹ انٹری سب اسی جگہ کے اوپر تھی، سنیت الوداع. تو چھوٹی چھوٹی مدینہ کی لڑکیاں گیت گا رہی ہے کہ آج تو ہماری جو ایگزٹ انٹری ہے سنیت الوداع، وہاں سے چودھویں کا چاند نکل رہا ہے. سب لوگ لائن میں کھڑے تھے، ہر ایک کہتا حضور آپ میرے گھر، حضور آپ میرے گھر، حضور آپ میرے گھر. آپ صلی اللہ علیہ وسلم اپنی اونٹنی پر بیٹھے ہوئے تھے اور حضور نے فرمایا میں کچھ نہیں کروں گا، یہ میری اونٹنی جہاں جا کر کے رک جائے گی میں وہاں جاؤں گا. یہ اونٹنی اللہ کے حکم سے چل رہی ہے، بائی دا آرڈر آف دا اللہ، یہ اللہ کے آرڈر سے چل رہی ہے، میں اس کو کچھ نہیں کروں گا، یہ جہاں جا کر کے رک جائے گی میں وہاں چلا جاؤں گا. اب حضور کی اونٹنی چل رہی ہے، اب جن کے گھر سے حضور آگے چلے گئے وہ تو بیچارے نا امید ہو کے گھر میں چلے گئے. یہ اونٹنی چلی 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 اور حضرت ابو ایوب انصاری کے مکان کے سامنے آ کر کے بیٹھ گئی. تو حضور نے اونٹنی کو اٹھایا تو اونٹنی تھوڑی آگے گئی، پر آگے جا کے پھر ریٹرن آئی، اور ریٹرن آ کر کے پھر حضرت ابو ایوب کے گھر پہ بیٹھ گئی. کتنے خوش نصیب، سمجھو کہ اللہ کی طرف سے فیصلہ تھا کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم حضرت ابو ایوب انصاری کے مکان پر رہ گئے. تو یہ خوش نصیب صحابی ہے کہ حضور ان کے گھر پر 6 مہینے رہے، حضور کا گھر بن گیا، پھر حضور اپنے گھر پہ چلے گئے، وہاں تک ان کے گھر میں مہمان رہے. تو جب یہ جماعت استنبول جا رہی تھی تو حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کی عمر 80 برس کی تھی، 80 ایئر اولڈ یہ صحابی، لیکن کہتے ہیں کہ میں بھی آؤں گا. اتنا لمبا سفر، آپ اندازہ لگاؤ کہ مدینہ سے استنبول جانے میں ایروپلین میں تقریباً 4 گھنٹے لگتے ہیں، 4 آورز جرنی ہے، یعنی تقریباً 4,500 کلومیٹر دور ہے. اتنا لمبا سفر کرنا اس زمانے میں گھوڑے پر، گدھے پر، کھچر پر، اونٹ پر بیٹھ کر کے، لیکن یہ 80 ایئر اولڈ صحابی حضرت ابو ایوب انصاری تیار ہو گئے. کہنے لگے کہ میں اس لیے جانا چاہتا ہوں کہ نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ وہ جماعت بہت اچھی جماعت ہوگی جو استنبول جائے گی، قسطنطنیہ جائے گی، اسی لیے میں جاتا ہوں. ایک دم بڈھے، اولڈ مین، 80 ایئر اولڈ، لیکن سفر کر کے گئے. اور جب قسطنطنیہ پہنچے ہیں، استنبول پہنچے، تو وہاں جو قلعہ تھا، فورٹ تھا، اس کے باہر جا کے صحابہ کی جماعت ٹھہر گئی، اور حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ بیمار پڑ گئے. جب بیمار ہو گئے تو جماعت کے امیر یزید ان کے پاس آئے، آ کر کے پوچھا کہ آپ بیمار ہے، میں آپ کی کیا خدمت کروں، آپ مجھے بتلاؤ. چونکہ آپ وہ آدمی ہیں کہ جنہوں نے ہمارے حضور حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کی 6 مہینے تک خدمت کی ہے، لہذا آپ بیمار ہیں تو آپ بتاؤ کہ میں آپ کی کیا خدمت کروں. تو حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ نے کتنا پیارا جواب دیا، یزید تم کیا میری خدمت کرو گے، بس میری ایک آرزو پوری کر دینا، میری ایک تمنا پوری کر دینا، میری آرزو، میری تمنا، میری چاہت، میرے دل میں یہ آتا ہے کہ جب میرا انتقال ہو جائے، میں بیمار ہوں، میرا انتقال ہو جائے، میری موت ہو جائے، تو مجھ کو یہاں پر دفن مت کرنا، میری لاش کو मेरे जनाजे को एक जानवर के ऊपर रखना, घोड़े पर रखना, और फिर मेरे जनाजे को, मेरी लाश को लेकर के दुश्मन के गांव में जाना, जितना अंदर तुम ले जा सको इतना अंदर ले जा करके तुम मुझे दफन कर देना। यानी इनके जज्बात ये थे कि मैं जब तक जिंदा था मेरी बॉडी, मेरा बदन अल्लाह के दीन के लिए चलता रहा, और इंतकाल के बाद मेरी लाश अल्लाह के रास्ते में चलती रही। ये इनके दिल का जज्बा था। चुनांचे ये वसीयत की, थोड़ी देर में हजरत अबू अय्यूब अंसारी रजी अल्लाह ताला अन्हो का इंतकाल हो गया। वतन से दूर परदेश में इस्तंबुल में हजरत अबू अय्यूब अंसारी की रूह कब्ज हुई, इंतकाल हो गया। तो जमात के अमीर यजीद ने आपकी वसीयत पूरी की, आपकी लाश मुबारक को एक घोड़े पर रखा, और फिर वो जानवर को लेकर के चले 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 यहां तक के अंदर गए जहां किला था। उस किले की दीवार के नीचे ले जा करके हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हो को दफन किया, और फिर वो लोग वापस चले गए। आज भी इस्तंबुल में हजरत अबू अय्यूब अंसारी रदी अल्लाह ताला अन्हो की कब्र मुबारक मौजूद है। और कई सालों से, सेंचुरी की सेंचुरी गुजर गई, जो भी तुर्की के अंदर खलीफा बनते थे, किंग बनते थे, वो हजरत अबू अय्यूब अंसारी की कब्र पे जाते और वहां जाकर के अपने हाथ में लॉ एंड ऑर्डर लेते थे। जैसे कि कोई बड़ी जगह के ऊपर जाकर के पावर अपने हाथ में लेते हैं, तो वहां आज तक ये मामूल है कि जो भी किंग बनेंगे, प्राइम मिनिस्टर बनेंगे, जो वहां के प्रेसिडेंट बनेंगे, तो उनके हाथ में पावर जो देंगे पूरी कंट्री का, तो हजरत अबू अय्यूब अंसारी की कब्र पर ले जाएंगे और वहां ले जाकर के उनके हाथ में पावर देते हैं। और हकीकत बात है, मेरा तो अल्लाह के फजल व करम से ये दूसरा सफर हुआ। कल जो जुमा थी, लास्ट जुमा को मैं इस्तंबुल में था। जुमा की नमाज के बाद शाम को मैंने अपने तमाम साथियों से कहा, आज जुमा का दिन भी है, दिल चाहता है हजरत अबू अय्यूब अंसारी की कब्र पे जावे और जाकर के ईसाले सवाब करे और वहां जाकर के हम लोग दुआएं करें। हम पहुंचे, असर की नमाज पढ़ी और हजरत अबू अय्यूब अंसारी की कब्र मुबारक पर खड़े हुए, कुछ कुरान पढ़ा, ईसाले सवाब किया और फिर दुआ के लिए हाथ उठाते हैं। मैं अल्लाह को हाजिर रख के, गवाह रख कर के कहता हूं, हजरत अबू अय्यूब अंसारी की कब्र मुबारक के ऊपर ऐसा लगता है कि आसमान से नूर बरस रहा है, रहमत बरस रही है। जब दुआ के लिए हाथ उठाते फौरन आंख में आंसू आना चालू हो जाता है, पत्थर दिल आदमी भी रो देता है वहां जाकर के। इसलिए कि आदमी ये सोचता है, ये किसकी कब्र पे मैं आया। ये वो खुश नसीब आदमी जिन्होंने 6 महीने तक अपने घर में अल्लाह के नबी को रखा और रख करके उन्होंने हुजूर की खिदमत की। अजीब वहां पर नूरानियत और बरकत मालूम होती है। ये एक वहां की मुबारक जियारत है। उसके अलावा जो तोप कापी वहां की सराय है, जो पहले खलीफा का पैलेस होता था, ओथमान एम्पायर के जमाने में, उस्मानी खिलाफत के जमाने में, तो वहां पर सारी बरकती चीजें मौजूद है। और इतनी बरकती चीजें एक जगह पर पूरी दुनिया में कहीं नहीं है जितनी वहां के म्यूजियम के अंदर मौजूद है। कौन कौन सी बरकती चीजें, इतनी सारी बरकती चीजें कि अपने को याद भी न रहे। मैंने पूरी लिस्ट अपनी डायरी के अंदर देखता गया और उसको मैं लिखता गया कि हम कौन कौन सी बरकती चीजें देख रहे हैं। चुनांचे काबा शरीफ के बहुत सारे लॉक और उसकी की। अभी जो लॉक है वो तो बिल्कुल नया है, लेकिन पुराने बहुत सारे ओल्ड लॉक और उसकी की, तीन या चार काबा के ताले और चाबियां वहां इस्तांबुल के अंदर मौजूद है। फिर आपने हतीम की साइड में देखा कि मीज़ाब रहमत है, यानी ऊपर से पानी नीचे गिरने के वास्ते जो गोल्ड का परनाला काबा शरीफ में बना हुआ है। तो ये तो अभी नया है, लेकिन पुराने ओल्ड पिछले जमाने के दो मीज़ाब रहमत काबा के पानी के परनाले वो भी वहां इस्तांबुल के म्यूजियम के अंदर मौजूद है। और हजरते दाऊद अलैहि सलातु वसलाम उनकी तलवार मुबारक वो भी वहां के म्यूजियम में मौजूद है। और हजरते मूसा अलैहि सलातु वसलाम की लकड़ी, जिस लकड़ी का कुरान मजीद के अंदर जिक्र आया, वही लकड़ी उनकी तरफ मंसूब, वो लकड़ी भी इस्तांबुल के म्यूजियम के अंदर मौजूद है। कुरान में उस लकड़ी का जिक्र कितनी जगह पर आया, अल्लाह ताला खुद मूसा अलैहि सलाम से सवाल करते हैं, फरमाया के वमा तिल्क बियमीनिका या मूसा, काल ही आसाय। अल्लाह ताला ने पूछा के ए मूसा तुम्हारे हाथ में क्या है, तो जवाब दिया के काल ही आसाय, ये तो मेरी लकड़ी है, अतवक्कौ अलैहा वअहुश्शु बिहा अला गनमी वलिय फीहा मआरिब उखरा। ए अल्लाह, मैं इस लकड़ी के ऊपर टेक लगा के खड़ा होता हूं, अपनी बकरियों के लिए झाड़ पर से पत्ते गिराता हूं, और भी दूसरे बहुत सारे काम में आती है ये लकड़ी। वो लकड़ी अजीब लकड़ी थी। قال القيها يا موسى, ए मूसा इस लकड़ी को जमीन पर डाल दो। तो जब मूसा अलैहिस्सलाम उस लकड़ी को जमीन पे डालते थे तो वो सांप बन जाती थी, स्नेक बन जाती थी वो लकड़ी। वहां लिखा हुआ है कि ये लकड़ी हजरत मूसा अलैहिस्सलाम की लकड़ी है। और आपको मालूम है, हैरत होगी आपको, ये लकड़ी मूसा अलैहिस्सलाम के हाथ में कहां से आई। कुरान में मूसा अलैहिस्सलाम की शादी का किस्सा है, जो मैंने आपको शुरू में कारगुजारी में सुनाया था कि हम फलस्तीन में मदियन गए। ये मदियन की जो वादी है जहां हजरते शोएब अलैहिस्सलाम की लड़की से हजरते मूसा अलैहिस्सलाम की शादी हुई थी। कुरान में है, वलम्मा वरद मा मदियन वजद अलैहि उम्मतम मिनन नास यस्कून ووجد من دونهم امرأتين تزودان। तो मूसा अलैहिस्सलाम मदियन गए और मदियन में हजरत शोएब अलैहिस्सलाम की लड़की से शादी हुई। जब शादी हुई तो मूसा अलैहिस्सलाम के ससरा बाजी खुसर अब्बा, फादर इन लॉ, उन्होंने शादी के वक्त पर मूसा अलैहिस्सलाम को गिफ्ट में लकड़ी अता फरमाई थी। आज कोई ससराबाजी हिम्मत कर सकता है कि शादी में लकड़ी गिफ्ट में देवे, कि कहीं वही लकड़ी मेरी बेटी को ही नहीं सपाटे मारे। कौन ऐसी हिम्मत कर सकता है। लेकिन वो लकड़ी जो मूसा अलैहिस्सलाम के पास रहती थी, कहते हैं कि वो उनके खुसर अब्बा हजरत शोएब अलैहिस्सलाम ने शादी के वक्त पर गिफ्ट में, हदीये में वो लकड़ी अता फरमाई थी। वहां लिखा हुआ है कि ये वही मूसा अलैहिस्सलाम की लकड़ी है। और हजरत यूसुफ अलैहिस्सलातु वस्सलाम का अमामा, जो अपने सर के ऊपर वो बांधते थे, वो एक मुबारक अमामा सुफेद क्रीम रंग का, कि ये हजरत यूसुफ अलैहिस्सलाम का इमामा है। और उसके अलावा हजरत यहिया अलैहिस्सलातु वस्सलाम, हजरत जकरिया अलैहिस्सलाम के बेटे, उनके हाथ का ये हिस्सा, इसको उर्दू में कलाई कहते हैं, अरबी में जिरा कहते हैं, हजरते यहिया अलैहि सलाम के हाथ का ये हिस्सा, उसको एक चांदी के कवर के अंदर वहां इस्तांबुल के उस म्यूजियम के अंदर रखा हुआ है, और एक जगह पत्थर के ऊपर निशान है, और वहां लिखा हुआ है कि ये हमारे आका हजरत मुहम्मदुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के पैर मुबारक के निशानात हैं, हुजूर के कदम के निशानात। इसी तरीके से हजरे अस्वद, हजरे अस्वद के ऊपर जो चांदी का सिल्वर कवर है वो तो अभी लेटेस्ट नया है, लेकिन पिछले जमाने का पुराना सिल्वर का कवर जो पहले जमाने में था, वो सिल्वर का कवर हजरे अस्वद का, वो भी वहां पर मौजूद है। इसी तरीके से काबा शरीफ के पुराने ओल्ड जो गेट थे, दरवाजे थे, उसके पाटिये, उसके लकड़े, वो भी वहां के म्यूजियम के अंदर मौजूद हैं। इसी तरीके से एक सहाबी है हजरते जुबेर इब्ने अवाम रदी अल्लाह ताला अन्हो, उनकी तलवार वो भी वहां म्यूजियम में मौजूद है। हजरते अम्मार इब्ने यासिर रदी अल्लाह ताला अन्हो, हजरते जाफरे तैयार रदी अल्लाह ताला अन्हो, हजरते खालिद इब्ने वलीद रदी अल्लाह ताला अन्हो, और हजरत अबू बकर सिद्दीक, हजरत उमर फारूक, हजरत उस्मान गनी, हजरत अली मुर्तुदा रदी अल्लाह ताला अन्हो, इन सब सहाबाए किराम की मुबारक तलवार वो भी वहां म्यूजियम के अंदर मौजूद है। और एक तो खुद नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की तलवार मुबारक है, और एक तीर कमान है। पहले जमाने में तीर भी चलाते थे और उसके लिए कमान भी होती थी, तो एक कमान है एक तीर है। वहां ये लिखा है कि ये कमान और तीर हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का है। इसी तरीके से आप सल्लल्लाहु अलैहि वसल्लम की दाढ़ी मुबारक के बाल और आपके सर मुबारक के बाल वो भी वहां म्यूजियम में मौजूद है। और उहुद के अंदर जब लड़ाई हुई थी तो उसमें आपके दांत मुबारक का एक टुकड़ा टूट गया था। आप सल्लल्लाहु अलैहि वसल्लम का दांत मुबारक उहुद की लड़ाई के अंदर शहीद हो गया था, तो वो मुबारक दांत का टुकड़ा वो भी वहां म्यूजियम के अंदर रखा हुआ मौजूद है। और उसके अलावा जो अजीब बरकती चीज कि हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का कुर्ता मुबारक, हुजूर का जुब्बा मुबारक, और आप सल्लल्लाहु अलैहि वसल्लम के कपड़े मुबारक वो भी वहां पर मौजूद हैं। एक सोने की पेटी के अंदर बंद करके वो रखे हुए हैं, और जिस रूम के अंदर वो हैं वहां ऐसा लगता है कि बस नूर नूर जो है छाया हुआ है, और नूर के बीच के अंदर वो हुजूर के कपड़े मुबारक रखे हुए हैं। हमारे यहां इंडिया में दारुल उलूम देवबंद के अंदर एक रुमाल है, वो रुमाल है कि जिस रुमाल के अंदर हुजूर का कुर्ता मुबारक लपेटा गया था। किसी जमाने में वहां खिलाफत पर हालात आए थे तो देवबंद मदरसे के फाउंडर हजरत मौलाना मोहम्मद कासिम साहब नानोतवी रहमतुल्लाह अलैह ने बहुत बड़ा चंदा करके तुर्की गवर्नमेंट को भेजा था। उसके शुक्रिये के अंदर तुर्की गवर्नमेंट ने एक रुमाल भेजा कि ये वो रुमाल है कि जिसमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का कुर्ता मुबारक लपेटा गया था, वो देवबंद मदरसे के अंदर मौजूद है। तो वो असली कुर्ता और हुजूर का और कपड़ा ये वहां एक रूम में रखा हुआ है सोने की एक पेटी के अंदर, और वहां अजीब नूर नूर का माहौल मालूम होता है। उसके अलावा हजरते फातिमा रदी अल्लाह ताला अन्हा, जन्नत की औरतों की सरदार, जिनके बारे में हदीस में आता है सैयदतुन निसाई अहलिल जन्ना فاطمت الزہرا، جنت کی عورتوں کی سردار حضرت فاطمہ رضی اللہ تعالی عنہا۔ نبی کریم صلی اللہ علیہ وسلم کی چار بیٹیاں تھیں، 4 daughters، ایک حضرت زینب، دوسری حضرت رقیہ، تیسری حضرت ام کلثوم اور چوتھی حضرت فاطمہ رضی اللہ تعالی عنہ۔ حضرت فاطمہ کا ایک ڈریس وہاں رکھا ہوا ہے، ایک کرتا وہاں رکھا ہوا ہے، اور وہ کرتا، حضرت فاطمہ تو دبلی پتلی کمزور عورت تھی، لیکن میں آپ کو بتلاؤں، وہ کرتا جو حضرت فاطمہ کا ہے اتنا لارج ہے، اتنا چوڑا ہے کہ یہ جو آپ کی کرسی ہے یہ کرسی تقریباً ڈبل ہو جاوے، یہ ڈبل کرسی ہو جاوے، اندازہ لگاؤ کہ تقریباً 5-5.5 feet لارج وہ کرتا ہوگا حضرت فاطمہ رضی اللہ تعالی عنہا کا۔ جب وہ کرتا حضرت فاطمہ کا ہم دیکھتے ہیں تو رونا آ جاتا ہے، اتنا جاڑا، اتنا موٹا۔ یہ جو چھترنگی ہے، یہ جو صف ہے ہماری، یہ صف کے جتنا موٹا، اتنا جاڑا وہ کرتا، اور لارج تقریباً 5.5-6 feet لارج وہ کرتا۔ میں نے اپنے تمام ساتھیوں سے کہا اس کے فوٹو لے کر امت کی بہنوں کو بتلاؤ جا کر کے، امت کی بیٹیوں کو جا کر کے بتلاؤ، جو آج فیشن کے زمانے میں فٹنگ والے کپڑے کی عادت رکھتی ہے، کہ تمہاری سردار جس فاطمہ کے ساتھ تم کو جنت الفردوس میں جانا ہے، اس فاطمہ کا کپڑا کیسا؟ وہ دبلی پتلی کمزور عورت، لیکن ایک دم ڈھیلا، ایک دم لارج وہ کپڑا پہنا کرتی تھی، اور اتنا جاڑا پہنتی تھی کہ اندر سے باڈی نظر آنے کا کوئی سوال ہی پیدا نہیں ہوئے، ایسا کرتا وہ پہنا کرتی تھی۔ اس لیے حدیث میں آتا ہے کہ بہت سی عورتیں کپڑا پہنتی ہیں لیکن پھر بھی وہ ننگی ہے، حدیث ہے، مشکات شریف میں روایت موجود ہے، قال رسول اللہ صلی اللہ علیہ وسلم رب کاسیات عاریات مائلات ممیلات۔ بہت سی عورتیں ایسی ہیں کہ وہ کپڑے پہنتی ہے لیکن ننگی ہے، کپڑے پہنتی ہے پھر بھی ننگی ہے۔ اس حدیث کا ایک میننگ یہ ہوتا ہے، اتنے فٹنگ والے، اتنے فٹ کپڑے کہ اس میں سے پوری باڈی کی سائز نظر آئے، کہ اس کی جانگ کیسی، اس کی کمر کیسی، اور جو ہے اس کی یہ سینہ کیسا، چیس کیسا، ایسے کپڑے پہننے والی۔ حدیث میں آگے نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا ایسی عورتیں جہنم کی آگ میں جلائی جائے گی، جہنم کی آگ میں جلے گی۔ میں اپنی دینی بہنوں سے کہوں گا کہ تمہاری سردار جس فاطمہ کے ساتھ تم کو جنت میں جانا ہے، حضرت فاطمہ جیسے کپڑے بھی سلواؤ، دو چار جوڑی سے ہی کم سے کم، لیکن حضرت فاطمہ جیسے بھی سلاؤ کہ اپنی سائز سے ڈبل تریبل چار گنے، ایک دم لارج، ڈھیلے ڈھیلے، کہ اس میں سے پوری باڈی کی سائز نظر نہ آئے۔ اللہ امت کی بہنوں اور بیٹیوں کو اس کی توفیق عطا فرمائے۔ اور دوسری بات، وہ اتنا جاڑا کپڑا ہے، اتنا جاڑا کپڑا ہے کہ اس میں سے باڈی آنے کی نظر آنے کا سوال ہی نہیں پیدا ہوتا۔ اور حدیث کا دوسرا میننگ یہی ہے، رب کاسیات عاریات، بہت سی کپڑے پہننے والی عورتیں ایسی ہیں کہ اتنے باریک اور پتلے کپڑے پہنتی ہیں کہ اس میں سے پوری باڈی نظر آئے، اتنے کم کپڑے پہنے۔ آج جو نیٹ والے کپڑے پہننے کی فیشن آئی، اور جو کم کپڑے یہاں تک کے اور اوپر یہ گھٹنوں تک کے، اس میں ہماری بہنوں کا بدن نظر آتا ہے۔ میری دینی بہنوں اور میرے مسلمان بھائیوں، اپنی بیٹیوں کو، اپنی بیوی کو، اپنی ماں بہنوں کو یہ حضرت فاطمہ کا ڈریس بتاؤ کہ اتنا جاڑا، اتنا موٹا کہ اس کے اندر سے باڈی نظر آنے کا کوئی سوال ہی پیدا نہیں ہوتا. اللہ ایسے حیا شرم والے کپڑے کی امت کی بہنوں کو، بیٹیوں کو توفیق عطا فرمائے. حضرت فاطمہ کا جہاں کپڑا ہے اس کے بالکل بازو کے اندر ایک دوسرا کپڑا ہے سفید رنگ کا، پورا جبا جیسا، اس کے اوپر لکھا ہوا ہے کہ یہ حضرت حسن رضی اللہ تعالی عنہ کا کپڑا ہے. حضرت حسن اور حضرت حسین حضرت فاطمہ کے دو بیٹے، حضرت علی رضی اللہ تعالی عنہ کے دو بیٹے ہمارے آقا حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم کے نواسے گرانڈ سن حضرت حسن اور حسین، جن کے لیے حضور نے ایک حدیث میں ارشاد فرمایا الحسن والحسین ہما ریحانت آیا من الدنیا او کما قال علیہ الصلاۃ والسلام، کہ حسن اور حسین یہ تو میرے دنیا کے اندر دونوں خوشبو والے پھول ہیں. حضور کو حضرت حسن حسین سے بہت محبت تھی. یہ دونوں چھوٹے چھوٹے بچے حضور کبھی خطبہ دیتے آ جاتے تو حضور ان کو اٹھا کے خطبہ دیتے، کبھی نماز میں آ جاتے تو حضور کے ساتھ نماز میں لپٹ جاتے. دونوں پیارے نواسے، بہت لاڑکے تھے حضور کو، حسن بھی حسین بھی. اور ایک حدیث کے اندر ارشاد فرمایا سیدہ شباب اہل الجنہ الحسن والحسین، ان دونوں کو جنت کے نوجوانوں کا سردار بتلایا گیا ہے، حضرت حسن اور حسین. تو ان کا کرتا بھی بازو میں رکھا ہوا ہے، وہ بھی ایک دم ڈھیلا 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 اور موٹا موٹا جاڑا جاڑا سفید رنگ کا وہ کپڑا حضرت حسن رضی اللہ تعالی عنہ کا. اللہ تعالی ہم سب کو ایسے ڈھیلے اور سفید رنگ کے کپڑے پہننے کی توفیق عطا فرمائے. یہ حیا والے کپڑے ہیں، اس میں شرم ہے، اس کے اندر ہماری باڈی کی حفاظت ہے اور اس کے اندر عفت اور پاک دامنی ہے. اس کے علاوہ حضرت فاطمہ رضی اللہ تعالی عنہا کا باکس بھی ہے جس میں وہ ضرورت کی کوئی چھوٹی موٹی چیزیں رکھتی تھی، وہ باکس بھی حضرت فاطمہ کا ہے. اتنی ساری برکتی چیزیں. اور ایک اور برکتی چیز میں آپ کو عجیب بتلاؤں، حضرت نبی کریم صلی اللہ علیہ وسلم کے زمانے میں پورے قرآن کے 30 سپارے ایک ساتھ لکھے ہوئے نہیں تھے، الگ الگ، کوئی آیت کہاں کوئی آیت کہاں. حضرت عثمان رضی اللہ تعالی عنہ جب امیر بنے، خلیفہ بنے، تو ان کے زمانے میں قرآن کے 7 کاپی تیار کی گئی، 7 کاپی انہوں نے قرآن کی لکھوائی ایک جگہ کے اوپر، اور انہوں نے ایک ایک کاپی سب جگہ بھیج دی. ایک کاپی ایجپت بھیجی، ایک کاپی دمشق بھیجی، دمشقش بھیجی، پوری دنیا میں الگ الگ جگہ کے اوپر 7 کاپی قرآن کی بھیج دی کہ اب اس میں سے نقل کرو اور یاد کرو اور لکھو. اس میں سے ایک کاپی جو قرآن کی لکھوائی چمڑے کے اوپر، حضرت عثمان رضی اللہ تعالی عنہ نے اپنے لیے رکھی تھی. یہ 2 کاپی الحمدللہ میں نے دیکھی. ایک میں نے ازبکستان کے اندر، وہاں کی کیپیٹل تاشکن کے اندر ہے، اور ایک کاپی حضرت عثمان کے زمانے کی یہ استنبول کے اندر موجود ہے. اور ہسٹری میں یہ لکھا ہے کہ حضرت عثمان رضی اللہ تعالیٰ عنہ قرآن پڑھ رہے تھے مسجد نبوی کے اندر بیٹھ کر کے، اور ایک دشمن نے پیچھے سے آ کر کے حضرت عثمان رضی اللہ تعالیٰ عنہ کو قرآن پڑھتے پڑھتے شہید کر دیا تھا. تو جب قرآن پڑھتے پڑھتے شہید کیا تو ان کا خون اڑا، اور خون اڑ کر کے قرآن کے اوپر گرا، اور وہ ان کے خون مبارک والا قرآن وہ ابھی تک موجود ہے الحمدللہ. وہ قرآن مجید دیکھنے کی سعادت بھی ہم کو حاصل ہوئی. اور اللہ کی قدرت میں آپ کو بتاؤں کہ ان کا خون جو اڑا, تو قرآن میں تو بہت ساری آیت ہے لیکن اللہ کی شان دیکھو کہ جب وہ قرآن پڑھتے پڑھتے ایک آیت کے اوپر پہنچے, وہ آیت بھی ایسی عجیب, اس آیت کے اوپر وہ خون اڑا ہوا ہے, خون کا دھبا موجود ہے. آیت ہے فَسَيَكْفِيكَهُمُ اللَّهُ وَهُوَ السَّمِيعُ الْعَلِيمُ فَسَيَكْفِيكَهُمُ اللَّهُ وَهُوَ السَّمِيعُ الْعَلِيمُ. آیت کا میننگ یہ ہوتا ہے اللہ ان دشمنوں کے لیے کافی ہو جائیں گے, اور اللہ تعالیٰ سننے والے اور جاننے والے ہیں. یہ قدرتی بات کہ اس آیت پر پہنچے پڑھتے 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 فَسَيَكْفِيكَهُمُ اللَّهُ, اور اسی وقت حضرت عثمان کا خون اڑا وہیں لگا ہوا ہے. وَهُوَ السَّمِيعُ الْعَلِيمُ. یہ آیت دشمنوں سے حفاظت کا بڑا مجرب وظیفہ ہے. کسی کو دشمن پریشان کرتے ہو تو یہ آیت پڑھنے کا وظیفہ بنا لو دشمن کی نیت کر کے, تو انشاءاللہ اللہ تعالیٰ دشمن کو ختم کر دیں گے, نمٹا دیں گے, سیدھا کر دیں گے. یہ تمام کی تمام برکتی چیزیں وہ توپ کاپی میوزیم کے اندر رکھی ہوئی ہے. اللہ تعالیٰ کے فضل و کرم سے حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ عنہ کی قبر کی زیارت بھی ہوئی, اور یہ تمام کی تمام برکتی چیزیں بھی دیکھنے کو ملی. اللہ سبحانہ و تعالیٰ اس کی برکتوں سے ہم سب کو مالا مال فرمائیں, اور اللہ تعالیٰ اس کے برکات اور انوار سے پوری امت محمدیہ مسلمہ کو مالا مال فرمائیں. اللہ تعالیٰ ہم سب کو رمضان کی عبادتوں کی زیادتی اور کثرت نصیب فرمائیں. درود شریف پڑھو, دعا کرتے ہیں. اللہم صل علی سیدنا و مولانا محمد وعلی آل سیدنا و مولانا محمد کما تحب وترضى عدد ما تحب وترضى ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا اصرف عنا عذاب جهنم إن عذابها كان غراما إنها ساءت مستقرا ومقاما اللهم إنا نسألك رضاك والجنة اللهم إنا نسألك الجنة الفردوس يا واسع الفضل اغفر لنا اغفر لنا اغفر لنا. اے اللہ ہم سب کے سب گناہوں کو معاف فرما دیجئے, اے اللہ ہمارے تمام گناہوں کو معاف فرما دیجئے, اے اللہ آپ نے پھر سے ہم کو رمضان کا مبارک مہینہ عطا فرمایا, اے اللہ اس رمضان کا ایک روزہ اور دو تراویح ہو چکی, اے اللہ تیرے یہاں آسمانوں پر اس کو رحمت کا اشرہ کہا جاتا ہے. اے ہمارے پیدا کرنے والے اللہ, اے ہمارے مالک اللہ, آپ ہم سب کے لیے رحمت کا فیصلہ فرما دیجئے, اپنی رحمتوں سے مالا مال کر دیجئے, ہمارے گناہوں کو معاف کر دیجئے, ہمارے گناہوں کو معاف کر دیجئے, ہمارے گناہوں کو معاف کر دیجئے. اے اللہ گناہوں سے بچنے کی توفیق عطا فرما دیجئے. اے اللہ جیسے حضرت فاطمہ رضی اللہ تعالیٰ عنہا حیا شرم والے کپڑے پہنا کرتی تھی, اے اللہ امت کی آج کی بہنوں کو, بیٹیوں کو, بہوؤں کو, ماؤں کو ایسے کپڑے کی توفیق عطا فرما, حیا شرم والے اسلامی لباس کی امت کی بہنوں بیٹیوں کو توفیق عطا فرما. اے اللہ حضرت فاطمہ جیسے نیک اعمال کی توفیق عطا فرما, اور ہماری تمام دینی بہنوں کو قیامت کے دن حضرت فاطمہ کے ساتھ جنت میں جانا نصیب فرما. اے اللہ حضرت حسن رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ علیہ وسلم کے نواسے, اے اللہ جیسے کپڑے انہوں نے پہنے, اے اللہ آج کے امت کے نوجوانوں کو ایسے کپڑوں کی توفیق عطا فرما دے, ایسے حیا شرم والے کپڑوں کی توفیق عطا فرما, اسلامی لباس کی توفیق عطا فرما, اسلامی وضاکتہ کی توفیق عطا فرما, فرما، اور قیامت کے دن حضرت حسن حسین رضی اللہ تعالیٰ عنہ کے ساتھ جنت الفردوس میں جانا نصیب فرما۔ اے اللہ جہنم کی آگ سے حفاظت فرما، قبر کے عذاب سے حفاظت فرما۔ اے اللہ آپ اپنے فضل و کرم سے ہم سب کو جنت الفردوس عطا فرما دیجئے، حلال برکت والی روزی عطا فرما دیجئے، ہمارے بیماروں کو شفا عطا فرما دیجئے، ہمیں ذکر کرنے والا بنا، شکر کرنے والا بنا، تہجد کی نماز پڑھنے کی پابندی عطا فرما۔ اے اللہ روزوں کی برکت سے تقویٰ عطا فرما، قرآن سے ہمیں محبت عطا فرما، پوری دنیا کے مسلمانوں کی اجتماعی انفرادی پریشانی اور تکلیف کو دور فرما دے۔ اے اللہ محبوسین کو رہائی عطا فرما دے، تو ہم سے راضی ہو جا۔ اے اللہ زمین پر تیری رحمت نازل فرما، تیرے غصے سے، تیرے غضب سے، تیری پکڑ سے، تیرے عذاب سے اے اللہ تو حفاظت فرما لے۔ اے اللہ امن سکون کا ماحول قائم فرما دے، عافیت سلامتی کا ماحول قائم فرما دے۔ اے اللہ تیرے سوا کوئی ہم کو معاف کرنے والا نہیں ہے، مولا ہم سب تیرے دربار میں اقرار کرتے ہیں، اے اللہ بالغ ہونے کے بعد کوئی دن ایسا نہیں جس میں گناہ نہ کیے ہو، کوئی رات ایسی نہیں جس میں گناہ نہ کیے ہو، اور تو تو بڑا معاف کرنے والا ہے۔ اے اللہ تو ہم سب کے سب گناہوں کو معاف فرما دے، اے اللہ ہماری مکمل مغفرت فرما دے، ہمارے ماں باپ کی مغفرت کر دے، ہمارے بیوی بچوں کی مغفرت کر دے، ہمارے بھائی بہنوں کی مغفرت کر دے، تیرے لاڈلے نبی کی پوری امت کی مغفرت کر دے، ہم سب کو نواز دے، تو تو بڑا مہربان ہے۔ اے اللہ ہماری جائز مراد اور تمناؤں کو پورا فرما، ہماری عمر میں، علم میں، عزت میں، تقویٰ میں برکت عطا فرما۔ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرما، حضرت نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی، اے اللہ ہماری اور پوری امت کی حفاظت فرما۔ وصلی اللہ علی النبی الکریم، سبحان ربک رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين۔